Assalamualaikum warahmatullahi wabarakatuh. Alhamdulillah. Wassalatu wassalamu ala Rasulillah. Sallallahu alaihi wa ala alihi wa sahbihi. Amma ba'd. أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الله لا إله إلا هو الحي القيوم لا تأخذه سنة ولا نوم له ما في السماوات وما في الأرض من ذا الذي يشفع عنده إلا بإذنه يعلم ما بين أيديهم وما خلفهم ولا يحيطون بشيء من علمه إلا بما شاء وسع كرسيه السماوات والأرض ولا يؤوده حفظهما وهو العلي العظيم صدق الله العظيم. محترم بزرگوں اور عزیز ساتھیوں, گزشتہ جمعہ میں اسی آیت کی تلاوت کی گئی تھی اور اس کی تشریحات کا کچھ حصہ گزشتہ اس کا چونکہ اور بہت سا خصوصی مضمون باقی ہے, اس لیے آج بھی ہم نے اسی آیت کریمہ کی تلاوت کی ہے. وقت کی نزاکت کو ملحوظ رکھتے ہوئے اس مختصر سے وقت میں چند ضروری باتیں جو آیت الکرسی سے متعلق ہیں آپ کی خدمت میں پیش کی جا رہی ہیں. روح البیان میں حضرت ابو قتادہ رضی اللہ تعالی عنہ کی ایک روایت ہے جس میں انہوں نے یہ بات بتائی کہ اللہ کا اسم اعظم تین جگہوں پر ہے, تین جگہوں میں سے آنے والی آیتوں میں ہے اور خاص طور سے نام بھی لیا, ایک سورہ بقرہ کا اور دوسری آل عمران کا اور تیسری سورت سورہ طہٰ کا. ان تین آیتوں میں اللہ کے اسم اعظم ہونے کی وضاحت موجود ہے. حضرت ابو امامہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ اللہ کا اسم اعظم ایک ایسا خصوصی اور جامع اور مبارک نام ہے جس کے وسیلے اور واسطے سے دعا کرنے کے بعد اللہ پاک دعاؤں کو قبول فرماتا ہے. محدثین نے ان تین صورتوں میں سے کچھ آیات کا انتخاب کیا. خاص طور سے تین آیات کے اوپر محدثین حضرات کی نظر جم گئی. ایک, اللہ لا الہ الا هو الحی القیوم. دوسرے, الف لام میم اللہ لا الہ الا هو الحی القیوم. اور تیسرے سورہ طہٰ میں, وعنت الوجوہ للحی القیوم. ان آیات کے ان تین مجزہ میں اللہ کے اسم اعظم ہونے کی وضاحتیں آئی ہیں. منشا اس روایت سے آپ حضرات کی خدمت پیش کرنے کا یہ ہے کہ اگر لا الہ الا هو اللہ کے لفظ میں ہو, اللہ کا لفظ ہو, تب بھی آیت الکرسی میں موجود. لا الہ الا ہو میں ہو کی طرف اشارہ ہو تو بھی موجود. اگر الحی القیوم کو اس میں اعظم مانا جائے, جیسا کہ سورہ بقرہ میں بھی آیا, سورہ آل عمران میں بھی آیا ہے, سورہ طہٰ کی آیت جس کی طرف اشارہ کر دی ہے, بڑی پہنائیاں اور گہرائیاں رکھی ہیں. اس کے لیے ان نسموں کے ساتھ خصوصی رابطہ رکھنا چاہیے. ایک اللہ, دوسرے الحی, تیسرے القیوم. اس کو پکارنے کا طریقہ یا اللہ یا حیو یا قیوم. اور آخر آیت کے آخری حصے میں اللہ کے دو خصوصی نام موجود ہیں، ایک العلی دوسرے العظیم. العلی علی یہ بھی اللہ کا نام ہے، معنی بلندی کے آتے ہیں. عظیم سب سے زیادہ عظمتوں والا. اللہ کا اسم ہونے کی مناسبت سے اللہ کے اسم مبارک نام کو یوں پکارا جا سکتا ہے، یا علیو یا عظیم، یا علیو یا عظیم. کسی صحابی کے نام کو اس طرح نہیں ذکر کیا جا سکتا، اللہ کے نام کو اس طرح ذکر کر سکتے ہیں، یا علیو یا عظیم. یہ قرآن مجید میں آیت الکرسی میں آئی ہوئی اس آیت کے اندر اللہ کے بہت سے نام، صراحت سے تو یہ پانچ نام ہیں، لیکن معنوی مناسبت سے، تفسیری رخ سے، تشریحی اعتبار سے اللہ کے اور بہت سے نام اس مبارک آیت سے نکلتے ہیں. لیکن میں اس میں سے خاص طور سے دو کی طرف اشارہ کیے دیتا ہوں وقت کی تنگی کی وجہ سے. اس میں سے ایک ہے لہو ما فی السماوات و ما فی الارض، اس میں اللہ تعالی کا مالک ہونا بتایا گیا، اور ولا یحیطون بشیء من علمہ الا بما شاء، اس میں اللہ تعالی کا علم کلی اور علم محیط ہونا بتایا گیا. تو اللہ کا علیم ہونا، اور شروع آیت کے حصے میں لا الہ الا ہو میں اللہ کا معبود ہونا، اور ہو کے اندر اللہ تعالی کا موجود ہونا، اور اللہ کے اندر ذات مع صفات مع الکمالات کا ہونا، اور اللہ تعالیٰ کا مالک ہونا، اللہ تعالیٰ کا حی و قیوم ہونا، اللہ تعالیٰ کا علیم بسمیع بصیر ہونا، اسی طریقے سے اللہ تعالیٰ کا علی اور عظیم ہونا. یہ بہت اور بھی بہت سے نام ہیں جو استخراجی طور پر آدمی تھوڑی سی سوجھ بوجھ کے بعد اس آیت سے اللہ کے بہت سے اسماء کے اشارے اس کو مل جاتے ہیں. اس مبارک کلام اور مبارک آیت کے ضمن میں مفسرین اور محدثین اور شارحین نے بہت سی باتیں بتائی ہیں، لیکن بعض باتیں وہ ہیں جن کا تعلق موضوعات سے ہے، اور بعض چیزیں وہ ہیں جن کا تعلق ضعیف اور جو ہے نا روایت کے اندر کلام کے اعتبارات سے ہے. میں ان تمام چیزوں کی طرف جانا نہیں چاہتا، البتہ آپ سے دو تین اہم باتیں پیش کرنے کی یہ ہیں. خاص طور سے امام احمد ابن حنبل رحمت اللہ علیہ نے اپنی مسند میں، اور غالباً صاحب ترغیب و ترہیب نے بھی لکھا ہے، اور مسلم ابو داود کی روایتوں میں بھی یہ چیز مل جانی چاہیے. حضرت ابو ایوب کا خصوصی بات ہے، یہ روایت آپ حضرات کے کام کی بھی ہے. اس میں آیت الکرسی کی عظمت اور اس کی برکت اور اس کا جی باہر جی حفاظت والا اعتبار اس کے اندر رہنا، اور مختلف قسم کی چیزیں جہاں اور وہاں سعد ترافیت کے مختلف پہلو اس آیت کے ساتھ ہیں. خاص طور سے حفاظت کا مضمون اس آیت سے متعلق ہے، اور بالخصوص کھانے پینے کی چیزوں میں حفاظت سے متعلق خصوصی اعتبار اس روایت میں. روایت کے الفاظ قریب قریب اس طرح ہیں، ان نبی ایوب الانصاری رضی اللہ تعالیٰ عنہ، حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ راوی ہیں، وہ یہ کہتے ہیں کہ روایت میں ہے کانت لہو سہوا فیہا تمر، ان کے پاس جیسے آپ اپنے پاس اسٹور روم کہتے ہیں، یا جیسے گودام کہا جاتا ہے، یا کیسے کوئی چھجا وغیرہ کہتے ہیں، یا جیسے کوئی چھیکا وغیرہ رکھا جاتا ہے، یا وہ کھانے پینے کی چیز جہاں پر رکھی جاتی ہے، تو کہتے ہیں کہ میرا ایک اسٹور روم تھا، ایک ایسی جگہ تھی جہاں پر میں کھانے کی چیزیں رکھتا تھا، فیہا تمر، جی اس کے اندر کھجور خاص طور پر رکھے ہوئے رہتے تھے. ہوا ایسا کہ کانت تجیو فی الغل بتاخذ منہ، جی شیطان آتا اور اس میں سے آنکھیں لینے لگتا، غول کا لفظ ہے حدیث میں. اس روایت کو غالباً حضرت مولانا یوسف صاحب کاندلوی رحمۃ اللہ علیہ نے بھی حیات الصحابہ کے کسی حصے میں نقل کیا ہے، تفصیلات اس وقت جان نہیں ہے. یہ لکھا ہے کہ کانت تجیب الغول فیہ وتاخذ منہ، یہ شیطان آتا، وہ شیطان جو لوگوں کے کھانے پینے کی چیزوں کے پاس پہنچتا ہے اور وہاں سے وہ اٹھا لیتا ہے. تو یہ اس طریقے سے کرنے لگا،
فشكا ذلك الى النبي صلى الله عليه وسلم. تو حضرت ابو ایوب انصاری رضی اللہ تعالی عنہ نے آقا کے دربار میں یہ کہا کہ یا رسول اللہ میرا اسٹور روم ہے, غلہ وغیرہ لگتا ہوں, کھانے کی چیز ہے, وہاں پر کھجور رہتے تھے, شیطان آتا ہے اور وہ ایک طریقے سے لے کے چلے جاتا ہے. تو حضور صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ دیکھو اذهب, جاؤ ابو ایوب انصاری, جاؤ جانا, پیدار آئے کہا جب تم اس کو دیکھو. اس روایت سے معلوم ہوتا ہے کہ کبھی کبھی نظر بھی آ جاتے ہیں. جب تم اس کو دیکھو تو پھر کیا کرنا, لی فقل, مجھ سے یہ بات کہو. دوسرے معنوں میں جاؤ, نظر آئے پکڑ لو, اسے پوچھو اور خاص طور سے ایک بات بولو, قل قل عجیبی رسول اللہ, سرکار کے دربار میں جواب دیجیے آپ کیوں اٹھا رہے ہیں یہ عجیز, چوری کرنے کا تو حق نہیں ہے آپ کو, مال کیسا اٹھائے, میرے اسٹور روم میں سے کھجور کیسا اتارے, عجیبی رسول اللہ, سرکار کی بارگاہ میں چلو اور جواب دو یہ چوری اور خیانت تم کیوں کر رہے ہیں, یہ تو میرا مال ہے. چلو سرکار, ہوا ایسا کہ جب اس سے یہ بات کہی گئی تو اس نے فحل افت, اس غول نے کیا کیا, اس شیطان نے یہ کیا کیا, فحل افت, اس نے کہا میں قسم کھا رہا ہوں. فحل افت اللہ تعالی, بچوں بچوں کو کھلانے پلانے کے لیے آ گیا, لے لیا بھائی, اب وہاں وہ بڑے دربار میں گئے, لے جا رہے صاحب چھوڑو, حلفت اللہ تعوذ, قسم کھایا تو نہیں آئے گی. یہ اس پوری روایت کے اندر مونس استعمال کیا ہے اس جملے کو, اسی لیے میں ذرا مونس کا فیرا استعمال کر رہا ہوں. مطلب یہ ہے کہ اس میں بھی نر مادہ رہتے ہیں, مرد رہتے عورتیں رہتے, جیسے انسان رہتے ویسے جنات رہتے, شیاطین رہتے, اس میں بھی زنا مردانہ رہتا, سمجھ نہیں, جیسے ہمارے کاروبار ویسے ان کے کاروبار, جیسے ہمارا کھانا پینا اٹھنا بیٹھنا ویسے ان کا بھی کھانا پینا اٹھنا بیٹھنا, جیسے آپ کا دربار ویسے ان کا دربار. اب یہ بات پیش آ گئی تو اس میں ہسم گئے. اب جب حضور ایک صبح ہوئی, حضور اکرم صلی اللہ علیہ وسلم کے پاس ابھی ایوب انصاری رضی اللہ تعالیٰ عنہ پہنچے تو حضور صلی اللہ علیہ وسلم نے ارشاد فرمایا جی ما فعل اسیرک, تمہارا قیدی کیا ہوا جس کو پکڑا تھا تم نے, تو قیدی کہاں ہے, کیا ہوا اس کا. حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ کہا کہ یا رسول اللہ فعل اللہ تعوذ, وہ تو قسم کھا چکا ہے کب نہیں آئے گا, وہ تو قسم کھایا ہے کب نہیں آئے گا, قسم کھایا ہے کہ نہیں آئے گا وہ شیطان. جی بھوت بول لیجئے, ترجمہ بھوت نہیں کر لیجئے, ابوئی کہہ لیجئے, شیطان کر لیجئے, جی جن کہہ لیجئے, کوئی اور تعبیر کر لو اسے کے بارے میں. تو حضور صلی اللہ علیہ وسلم نے فرمایا جی یہ اکتذب یا معاودت للکذب, کہا ابو ایوب انصاری پکی جھوٹی ہے ان میں سے, اس نے جھوٹ کہا, اس نے جھوٹ کہا, پھر آئے گی اور لوٹے گی اور لے گی, وہ پھر آئے گا, وہ شیطان پھر آئے گا, بات وہی تھی, پھر ویسے ہی پہنچے. دوسرے دن ہوا, آپ نے اس کو دیکھ لیا پہلے ہی دن کی طرح, پھر دوسرے دن کی بات آپ نے اس کو پکڑ لیا اور کہا عجیب رسول اللہ, سرکار کے دربار میں چلو. اس نے کہا کہ صاحب پکی قسم, پکا جی قسم, قسمی کھا کے پھر کہنے لگا کہ صاحب اب تو میں آنے کا نہیں, بس قسم کھا چکا جب نہیں آؤں گا. جب دوسرے دن یہی بات پیش آئی تو حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ نے پہنچے آقا کے دربار میں, آقا نے پوچھ لیا ما فعل اسیر, تمہارا قیدی کیا ہوا, جو قیدی جس کو تم نے جس کو قید بنا رکھا تھا اور پکڑ لیا تھا, جس کو تم دیکھ رہے ہیں اور وہ تمہارے مال میں سے کچھ حصہ اٹھا رہا ہے, کہاں ہے وہ نیلائے ساتھ. انہوں نے کہا کہ سرکار اس نے قسم کھایا, صحابہ بھولے جی بھولے مزاج کے, سیدھی سادی طبیعت کے, پھیر پھیرنے مزاجوں میں, المومن غرون کریم, مومن بھولا بھالا چیز ایسا ہوتا ہے جی جی, تو اب وہ ہوتا ایسا ہے کیا, وہ قسم بھائی قسم والا معاملہ ہے, انہیں بول دیا تھا میں کیسا اس کو لے کے جاؤں گی, نہیں آپ تم الگ چھوڑ لیا. انہوں جب آقا کے دربار میں پہنچے, آقا نے یہ بات پوچھی کہ کیا ہوا, تو انہوں نے کہا کہ قسم کھا کے نہیں آنے کا وعدہ کر کے چلے گیا. हुजूर साहब ने फरमाया कि ही तजबर, उसने झूठ कहा, यह मुआविदा वो फिर आने वाला है। और फरमाया मुआविदा तो लिल किज़्बी, जी पहले दिन भी झूठ लाया, दूसरे दिन भी झूठ लाया, लेकिन वो फिर आ रहा है। जब तीसरे दिन आया, तीसरा दिन आ गया तो आपने उसको देख लिया, उसी हाल में फिर लेते हुए अब जो पकड़ा तो कहा मैं अनबितारिकी का तुझे छोड़ने का तो सवाल नहीं, मैं अनबितारिकी का तुझे तो छोड़ने का नहीं है। हत्ता अज़हब बिकैल नबी सल्लल्लाहु अलैहि वसल्लम, सरकार के बारगाह में लेके जाऊंगा, वहां पर पहले तुम्हारा हिसाब किताब हो जाएगा, वहां पर जवाब दो, वहां जी चलो सरकार की बारगाह में चलना है। तो उसने एक अजीब बात कही, अब देखो इन्नी जाकिरतुल्लकशीरन आयतल कुर्सी, उसने ये बात कही कि मैं एक ऐसी अहम शानदार और इंतहाई मुफीद तरीन चीज बता रही हूं कि इकरा हाफी सी बई दी, अगर आप पहले उसको अपने घर में यानी आयतल कुर्सी, लायु करीब को शैतान वाला गैर, ना शैतान करीब आ सकता उस माल के, न उन चीजों के, न शैतान के अलावा कोई और मुजिर चीज उसके पास आ सकती है। खास बात बता दी उसने, अब ये हर सहाबी उसको तीसरे हाल में छोड़ दिए और उसके बाद फिर आका के दरबार में पहुंचे, सरकार ने सारी खबरें जी आपने पूछा कि क्या हुआ, सारी बातें बताई हजरत अबू अंसारी रजी अल्लाह तआला ने। अखबर हो बीमा कार जो कुछ उसने कहा उसकी खबर दे दी। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने इशारा फरमाया वो तो अपनी जात से सर से पांव तक झूठा है, लेकिन उसने जो बात कही वो बिल्कुल सच्ची है। ये सदाकत वही कजूब, उसके झूठा होने में कोई शुबा नहीं है, सरता पर झूठ ही झूठ है उसकी जिंदगी, लेकिन उसने जो बात आयतन कुर्सी के बारे में बताई है वो बिल्कुल सही है। मालूम ये हुआ कि अपने जान की हिफाजत, अपने माल की हिफाजत, अपने अजनास की हिफाजत, अपने गल्ले की हिफाजत, अपने खाने पीने की हिफाजत, ये वो चीजें होती हैं कि जिसके अंदर खास तौर से वो हिस्सेदार बनना चाहता है। और खास तौर से इबलीस ने तो अल्लाह ने से पूछा ही, भेज रहे इतनी बड़ी दुनिया के अंदर कुछ खाने का तय नहीं है सरकार। हाथी बुरानी की बहुत लंबी हादी से आधा कौन घंटा घंटा हो जाएगा, रिवाया जिक्र करूंगा तो फिर वो टुकड़ा जिक्र करता हूं, जिसमें उसने ये बात कही परवरदिगार भेज रहे हैं इतनी बड़ी दुनिया में, आपने रसूल का रसूल बनाकर भेजा, मुझे भी भेजा, आप जिस अंदाज से भी भेज रहे हैं कुछ ठाव ठिकाना रहने होने का। हाँ, और मालिक खाने वाने की कोई चीज, खाने पीने की कोई चीज मेरे लिए है कि नहीं है? अल्लाह ने कहा कि हाँ है। बोले क्या? जिस घर के अंदर बिस्मिल्लाहिर्रहमानिर्रहीम पढ़कर नहीं कोई दाखिल होता, उस घर में तुझे रहने की गुंजाइश। समझ रहे भाई? जिस घर में बिस्मिल्लाहिर्रहमानिर्रहीम कहकर कोई शख्स दाखिल नहीं होता, कोई मर्द दाखिल नहीं होता, कोई औरत दाखिल नहीं होती, कोई बच्चा दाखिल नहीं होता, कोई जवान और बूढ़ा दाखिल नहीं होता, अगर ऐसा हो कि उस घर में दाखिला बगैर बिस्मिल्लाह के, तो क्या तुझे रहने की इजाजत है? और उसके बाद अल्लाह पाक ने यह बात कही कि इबलीस ऐसा कर ले, अगर वही लोग, उसी घराने के लोग या किसी भी घर के लोग अगर बिस्मिल्लाहिर्रहमानिर्रहीम पढ़े बगैर खाने का कोई निवाला उठाना चाहे, या पानी का कोई घूंट पीना चाहे, पानी पीना चाहे, और बिस्मिल्लाह न पढ़े, तो उसमें तेरे खाने की भी इजाजत, पीने की भी इजाजत। और मैं तीसरा जूस छोड़ रहा हूं, परेशान हो जाएंगा। बीवी के साथ हम बिस्तरी में भी इजाजत है। मतलब ये है कि हम लोग ये चाहते हैं कि हमारा हर घर हिफाजत का दायरा बने, तो क्या तरीका है उसका? क्या तरीका है? आयतुल कुर्सी को हिफाजत का जरिया बनाइए, अल्लाह के कलाम से मुनासिबत पैदा कीजिए, अल्लाह ताला के अस्माओं और सिफात और उसके कमालात को खूब अच्छी तरह समझिए। शैतान और जिन और इस तरह की जो चीजें हैं ये वो सब की सब अल्लाह की मखलूक हैं। अल्लाह ने क्यों रखी है? इम्तिहान के लिए रखी है। एक मिनट में दुनिया के सारे शयातीन को जी जलाकर रात का ढेर बना दिया जा सकता है। अल्लाह के नजदीक अल्लाह के हुक्म के आगे क्या है, सबको तरह तस्लीम खम करना पड़ता है। लेकिन अल्लाह की हिम्मत बालगा, अल्लाह का जो तकवीनी निजाम है इस दुनिया में वो ये है कि यहां पर खैर भी रहता है, यहां पर शर भी रहता है। बल्कि दुनिया की उमूमी सूरत हाल ये होती है कि यहां शर का गलबा रहता है। और खलील मिन इबादी शकूर, ईमानदार शुक्रगुजार अल्लाह के बंदे बहुत थोड़े हुआ कर दे। जी दर देखो शर का गलबा, मेरे दोस्त कुरान मौजूद है, कुरान की आयतें मौजूद। अब एक आदमी तावीज पूछता है, अरे भाई जो बात आप कुरान से हल कर सकते हैं आप वो कागज की पुलियों से क्या हल कर पाएंगे? जी आप किसी लकड़ी से वो क्या काम कर सकेंगे? मिट्टी के कुछ अज्जा से क्या काम कर सकेंगे? पानी के चंद घूंट से क्या काम कर सकेंगे? किसी कपड़े पर दम करके हम क्या कर सकेंगे? किसी दस्ती पर आप जी धुआं पड़ कर क्या कर सकेंगे? किसी जी खजूर पर आप दम करके क्या कर सकेंगे? अल्लाह का मुबारक कलाम मौजूद। हालांकि बहुत सी चीजें वह जो अल्लाह पाक ने अस्बाब के अंदर रखा है जिसके ऊपर दुआ पढ़ी जाती है, जैसे पानी है। कई को पढ़ते मालूम पानी पे दम कई करते वो उसकी वजह बता देता हूँ। बात चीजें है छुपाने की नहीं रहते, बोलने के रहते। वजह यह रहती है कि पानी पे इसलिए दम किया जाता है कि उसको उसके बनाने में आदमी का हाथ नहीं है। हमारे दुआ ऐसी चीज पर पड़ी जाती है क्योंकि आदमी का हाथ जिस चीज को लगता है उसको खराब करके छोड़ता, अच्छा करके नहीं छोड़ता। मैं इसलिए ये बात अर्ज कर दिया, थोड़ा सा जहनी बात खेलियां खुल जाए आदमियों को कि भाई कुछ रास्ते दुआ के भी हैं जरूर। लेकिन मेरे दोस्तों अहादीस में, रिवायात में, कुरान और हदीस की रोशनी में और दुआओं की तरतीब में और मुफस्सिरीन के यहां जो तशरीहात में ये बातें मिलती है वो तरहगी कर दिए कि इस आयत को अपना हिसार बनाइए, इस आयत को खिला बनाइए। हजरत मोहियुद्दीन इब्न अरबी रहमतुल्लाह अलैह ने खवाफिल कुरान के अंदर शायद कहीं पर लिखा होगा, फरमाया कि एक मर्तबा की बात है एक शख्स जा रहा है जंगल में, अचानक एक शेर या चीता हमलावर हुआ, उसको उस शख्स को कोई सुझाई नहीं दिया, उनको सुझाई नहीं दिया तो बेताब और बेकल हुआ, तो उसकी जुबान पर बेसाख था एक आयत आई, वही जी आयतुल कुर्सी, अल्लाहु ला इलाहा इल्ला हुवल हय्युल क्यूम, आखिर तक आ गए। बस ये आयत पढ़ना था और शेर और चीते का वहां से वापस जाना था। अल्लाह पाक हिफाजत करते बाद किराम ने इसको आयतुल हिस्न बताया, बाद रिवायात की रोशनी में उसकी हकीकत को यूं समझाया, ये फजाइल के अफबाब में काबिल एतमाद समझा जा सकता है कि एक शख्स जो मालदार था एक मुल्क से दूसरे मुल्क या एक मुकाम से दूसरे मुकाम को तजारत के लिए जा रहा था, लेकिन चोरों ने देख लिया कि तो बड़ा मालदार है, ये तो बहुत ज्यादा हजारपति लखपति पता नहीं कितना मालदार है, चलो इसके ऊपर हमला करके इसका माल सारा लूट ले। रात का मौका हुआ या जिस वक्त उसने पड़ाव डाला इस जगह पर जंगल के अंदर, तो जो चोरों का जो काफिला था उसके ऊपर हमला करने माल छीनने के इरादे से उसके करीब पहुंचने लगे, तो उन लोगों का कहना ये है कि उस शख्स के अतराफ, उस ताजिर के अतराफ में किले की तरीके से इंतहाई मजबूत दीवारें चुनी हुई है। वो जो परेशान के ये मुकाम पड़ाव डाला हुआ, अभी तो आ रहा है ये आदमी, इतनी देर में ये किला तैयार कैसे हो गया? अब कोई सुझाई नहीं देता था, समझा कि कुछ पता नहीं वही किस किस्म की बात है, क्या ही छोड़ो यहां से, अब नहीं तो फिर किसी और, यहां नहीं तो कहीं और जगह। अब वो रात कटी, फिर दूसरे दिन पड़ाव डालने के लिए थक थक हार के ताजिर दूसरे दिन उसने वो जो परेशान के ये मुकाम पड़ाव डाला हुआ, अभी तो आ रहा है ये आदमी, इतनी देर में ये किला तैयार कैसे हो गया? अब कोई सुझाई नहीं देता था, समझा कि कुछ पता नहीं वही किस किस्म की बात है, क्या ही छोड़ो यहां से, अब नहीं तो फिर किसी और, यहां नहीं तो कहीं और जगह। अब वो रात कटी, फिर दूसरे दिन पड़ाव डालने के लिए थक थक हार के ताजिर दूसरे दिन उस मुकाम पर, जिस मुकाम पर उसने पड़ाव डाला जंगल वगैरह के अंदर, फिर आराम किया। तो जो हजी हमला करने के लिए जो लोग आए हुए थे उन लोगों ने देखा कि सीधी तरफ भी किला है, बाई तरफ भी हिसार है, सामने भी हिसार है, पीछे भी हिसार है और मजबूत दीवार है, जाने का कोई रास्ता ही नहीं है। हैरान और परेशान हो गए, आपस में कुछ चेवी गोइयां कर लिए जी, बातें करके निकल गए वहां। कहा कि चलो तीसरे दिन कुछ कोशिश कर लेंगे। तीसरे दिन ऐसे हो जहाँ पर उस्ताजिद ने पड़ाव डाला, फिर उसी सूरत से हमला करके सारे माल को लूटने का उन्होंने फैसला कर लिया था कि फिर देखा कि चौ तरफ से हिसार बंद है और मजबूत किले की तरीके से दीवारें हैं और दाखिले का कोई रास्ता नहीं है। तो उन लोगों ने सोचा कि ये माफ़ुल फितरत आमतौर पर पेश आने वाली चीजों के अलग रकम कोई और बात है, ऐसा कर लेंगे रात ही सुबह ही सही किसी वक्त भी सही इस आदमी के पास पहुंचकर तफसील पूछेंगे। चुनांचे खुले बंदों जब सामने आमना सामना हुआ, बातचीत हुई, उन लोगों ने पूछा कि हमने पहले दिन देखा ये सूरत हाल है, हमने दूसरे दिन देखा ये सूरत हाल है, हमने तीसरे दिन देखा यही सूरत हाल है, हमने समझा कि कोई खास बात ही, आप कुछ वजह बता सकते हैं क्या? तो उस ताजिर ने ये बात कही, वही मेरे पास खास अमल नहीं है, आयतुल कुर्सी का अमल है, सात बार पढ़ के दुआ कर लेता हूँ सो जाता हूँ। उन्होंने कहा कि शहजाद छह बार पढ़ के दुआ कर लेता हूँ, सातवीं बार पढ़ के भी दंग कर लेता हूँ। बाकी आपने सात बार लिखा है कि सात मरतबा आयतुल कुर्सी पढ़कर इतार के अंदाज पर खींच कर दुआ करके दाएं बाएं आगे पीछे और अपने अंदरून के एतबार से सीने पर दम करके अल्लाह पाक से दुआ कर लेता हूँ कि अल्लाह आप हाफिजीन के असर से या शरीरों की शरारतों से या दुश्मनों की दुश्मनी से या चोरों की चोरियों से वगैरह वगैरह से अल्लाह आप हिफाजत फरमाइए, बस ये दुआ करके सो जाता हूँ। तो उन लोगों ने कहा कि हाँ यही वजह है कि हम लोग मुसलसल तीन दिन से इस तरह आपके ऊपर हमला करना चाहते हैं लेकिन कोई शक्ल नहीं बन पा रही है। मालूम यह हुआ कि आपके पास ऐसी खूबसूरत चीज है जिसको जरिया बनाकर अल्लाह पाक तुम्हारी हिफाजत कर रहे हैं। तो मेरे दोस्त ये वो एतबारात हैं, तो भाई इसमें बड़ी बरकत है। एक और खूबसूरती रिवायत जो सियाहों की या हदीस की मुख्तलिफ किताबों में मिल जाएगी, तर्जमा कर देता हूँ, वो खतंग है। एक मरतबा हजरत उबई इब्ने काब रजी अल्लाह तआला अन्हु और आबी वो कहते ये है कि मैंने हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने मुझे मुखातब करके कहा, यह अबल मुंदिर, अबू मुंदिर है हजरत उबई इब्ने काब की कुनिया थी, या अबल मुंदिर अतदरी अय्यु आयतिन मिन्हा अल कुरान अल करीम आज़मु मअका, आप जानते हैं कि कुरान मजीद की कौन सी आयत सबसे ज्यादा अजमतों वाली और बड़ी और अजीम आयत है? हजरत उबई इब्ने काब रजी अल्लाह तआला अन्हु ने कहा, अल्लाह व रसूलुहु अअलम, अल्लाह और उसका रसूल बेहतर जानते हैं। फिर हुजूर से बाद रिवायतों में है कि दो बार पूछा और बाद रिवायतों में है कि तीन बार पूछा और यही बात फरमाई, अबुल मंदिर जानते हैं कौन सी आयत कुरान की आयत हमें सबसे अजमत वाली सबसे ज्यादा बड़ी ये कौन सी आयत है? अतरी माँ के आजम तुम्हारे नजदीक बता रही, बताएंगे कौन सी आयत आजम है? बाद रिवायतों में है कि दूसरे सवाल पर जवाब दिया, बाद रिवायतों में है तीसरे सवाल पर जवाब दिया। उन्होंने कहा अल्लाह और रसूलुहु अअलम, अल्लाह उसका रसूल बेहतर जानते हैं। फिर तीसरी मरतबा गालिबन सवाल इसी तरह का किया तो हजरत अबू मुंजिर रजी अल्लाह तआला अन्हु ने कहा, अल्लाह ला इलाहा इल्लल्लाहु अल हय्युल कय्यूम, वाली आयत बनी पूरी। तो हुजूर हजरत उबई इब्ने काब रजी अल्लाह तआला अन्हु कहते हैं कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने क्या किया, ज़रब फी सदरी, मेरे सीने पर हाथ मारा, मेरे सीने पर हाथ मारा, वक्तान और कहा, العلم اب المنذر ہے اے ابو منذر اللہ پاک تمہیں یہ علم مبارک کرے، اے ابو منذر اللہ پاک تم کو یہ علم مبارک کرے۔ کتنے خوش نصیب ہوتے یہ لوگ کہ جن کے سینے پر اللہ کے نبی کا ہاتھ لگتا تھا، جن کے اوپر اللہ کے نبی کی نظر پڑتی تھی، جن کے سامنے اللہ کے نبی کلام فرماتے تھے، جن کی بات ये अल्लाह के नबी जिनके सामने खुद कलाम फरमाते थे، जिनके सामने अल्लाह के नबी अपने आमाल और अफाल बजा लाते थे और ऐसे लोगों को मुबारकबाद ही दिया करते थे، यानी मतलब ये है कि तुमने जो बात कही है वही क्या आला और अरफा और ऊंची बात है، बेशक ऐसी है ये बात कि अल्लाह ला इलाहा इल्ला हुवल हय्युल कय्यूम की है وہ مبارک آیت ہے جس کے اندر اللہ پاک نے ہم لوگوں کی جان کی حفاظت کا، مال کی حفاظت کا، چیزوں کی حفاظت کا اللہ نے سامان فرمایا ہے. اور حقیقی بات یہ ہے کہ اس میں ہمارا ایمان بھی انہی آیات میں ہے، ہماری توحید بھی انہی آیات میں ہے، اللہ کی کمالات اور اس کے اوصاف کا اظہار بھی انہی آیات میں ہے. اور دونوں طرح کی صفاتیں اس میں، بعض صفات وہ ہوتی ہے جن کو ایجابی صفات کہتے ہیں اور بعض صفات وہ ہوتی ہے جن کو سلبی صفات کہتے ہیں. یعنی ایجابی صفات کا مطلب یہ ہے کہ اللہ ایسے ہے، اور سلبی صفات کا مطلب یہ ہے کہ اللہ ایسے نہیں ہے. کیسے ہیں اللہ؟ اللہ حی ہے، اللہ قیوم ہے، اللہ علیم ہے، اللہ صاحب ارادہ ہے، اللہ صاحب علم ہے، اللہ تعالیٰ علم محیط رکھتے ہیں، اللہ تعالیٰ جی ہر چیز کو اپنے احاطے میں لیے ہوئے ہیں. یا ایسے علم ان کا، ارادہ ان کا، سماعت ان کی، بصارت ان کی، کلام ان کا، اس کو ایجابی صفات کہتے ہیں. اور سلبی صفات کا مطلب لا تاخذہ سنۃ ولا نوم، اس کو اونگ نہیں آتی، اس کو نیند نہیں آتی، اس کو سلبی صفات ہوتی. مگر سلبی صفات کو بیان کرنا اہل سنت والجماعت کے پاس اجمالاً ہوتا ہے، بہت زیادہ تفصیل سے نہیں، اجمال سے ذکر کرتے ہیں. اونگ نہیں آتی، نیند نہیں آتی، یعنی اللہ تعالیٰ کے اندر صفات ناقصہ نہیں، اللہ میں صفات کمال ہیں. اور بھائی اللہ لا الہ الا هو الحی القیوم کا ایک اعتبار آپ کے سامنے آیا، لا تاخذہ سنۃ ولا نوم، له ما فی السماوات وما فی الارض، اللہ ہی مالک ہیں آسمانوں میں جو کچھ ہے اس کے بھی، اور اللہ ہی مالک ہیں زمینوں میں جو کچھ ہے اس کے بھی. بس اس آیت مبارکہ کی وسعتیں اور گہرائیاں اور گہنائیاں اتنی زیادہ ہیں کہ آپ صرف سنتے سنتے حیرت ہی میں رہ جائیں گے. بس اللہ پاک ہمیں اور آپ کو اللہ تعالیٰ اپنا خصوصی کرم فرما کر اپنی مالکیت مطلقہ کے جنگلے ہمیں دکھائے، اور کائنات کے ہر ذرے کو دیکھ کر اس کی یہ چیز مملوک ہے اور اللہ اس کے مالک ہیں، یہ شعور اللہ اپنے کرم سے تازہ رکھے. وآخر دعوانا الحمدللہ رب العالمین. سنت یاداں.